الرحمن الرحيم نحمد ونصلي على رسوله الكريم. یہ کتاب ہے فیوز یزدانی جو ترجمہ فتح ربانی کا حضرت شیخ عبد القادر جیلانی رحمۃ اللہ علیہ کی اصلاحی مجالس کا مجموعہ ہے. اس میں سے ہماری اس اتوار کی مجلسیں پڑھا جا رہا ہے. اللہ پاک سے یہ مانگ کر بیٹھے ہیں کہ اللہ نے اس میں جو نورانی تاثیر رکھی ہے, روحانی تاثیر رکھی ہے, ایمانی تاثیر رکھی ہے, ایخانی تاثیر رکھی ہے, احسانی تاثیر رکھی ہے, ہمارے دلوں میں بھی اتر جائے تاکہ ہمارے دلوں کی بھی کامل اصلاح ہو جائے, جو ہمارا اس مجلس سے اصل مقصود ہے. یہ بات بار بار عرض کی جاتی ہے کہ جب بھی ایسی مجالس میں شرکت کا موقع اللہ ہمیں عطا فرمائیں, یہاں آئیں یا کہیں جائیں, طلب ہمارے صاف ہو جائیں, شفاف ہو جائیں, نفس کی علائشوں سے پاک, بگڑی ہوئی طبیعت کی علائشوں سے پاک, ماحول کی مادی اور گندی فضاؤں کی علائشوں سے پاک, اللہ کی یاد سے غفلت کی وجہ سے دل پر شیطان کا تسلط ہو جاتا ہے, یہ قرین بن جاتا ہے, یہ دل کے پاس بیٹھا ہوا دل میں علائشیں ڈالتا رہتا ہے, اس کی علائشوں سے پاک. انشاءاللہ اللہ سے مانگ کر بیٹھیں گے تو اللہ ہمارے دلوں کی صلاحیت کو درست سمائیں گے, ہمارے دل اللہ پاک کی معرفت کو حاصل کرنے والیں گے, یعنی اللہ پاک کو پہچان لیں گے. اللہ پاک کو پہچاننا کیا ہے؟ اس کی عظمت, اس کی کبریائی, اس کی بڑائی کو پہچان لینا, اس کی صفات کو پہچان لینا, صفات کے کمال کو پہچان لینا, ہیں اس کی عظمت کو, بڑائی کو, اس کے جلال کو, اس کے جمال کو, ساری صفات کو پہچان لینا. جو دل اللہ کو پہچان لیتا ہے, یعنی دل کو اللہ کی معرفت حاصل ہو جاتی ہے, اس دل کے اندر یقیناً اللہ کی محبت راسخ ہو جاتی ہے. یہ ہو نہیں سکتا کہ جس کو معرفت حاصل ہو اس دل کے اندر محبت نہ آئے, یہ ہو نہیں سکتا, لازمی جز. جب محبت دل کے اندر راسخ ہو جاتی ہے, ہر اطاعت آسان ہے, ہر حکم ماننا آسان ہے, کرنے والا حکم کرنا آسان ہے, اور جس کو نہ کرنے حکم اسے بچنا آسان ہے. آج معرفت حاصل نہیں ہے, آج اللہ کو ہم نے پہچانا نہیں ہے, کہتے ہیں پہچانا نہیں ہے, یہ وجہ ہے دھڑ دھڑ نافرمانی ہو رہی ہے, نہ اطاعت کی رغبت ہے, نہ گناہوں کو چھوڑنے سے کی فکر ہے, نہ گناہ کو گناہ سمجھا جا رہا ہے, صرف اس وجہ سے. تو یہ جو تصوف ہے, یہ صفائی اسی کے لیے ہے کہ دل صاف ہو جائے اور دل پہچان لے اللہ کو. اور دل شفاف, دل شفاف, جب دل کے اندر شفافت آتی ہے, لطافت آتی ہے, پاکیزگی آتی ہے, دل میں قوت آتی ہے اور ہمت آتی ہے ہر اطاعت کے کرنے کی, ہر نافرمانی کو چھوڑنے کی. آج اکثر ایک جملہ کہتے ہیں, ان یہ دیندار لوگ کی بات کر رہا ہوں, جو دور ہیں ان کی بات نہیں ہے, یہ سستی ہو رہی ہے. اب اکثر جملہ ہے, فون پر بھی کہیں گے, واٹس ایپ پر بھی میسج آ جائے گا, حضرت کچھ بتا دیں, سستی ہو رہی ہے. سستی کیوں ہو رہی ہے؟ لیکن جب دل میں شفافت آتی ہے پھر چستی آتی ہے, اور اسی کی محنت ہے. تصوف اسی صفائی کا نام ہے, دل کی صفائی. تو اللہ سے مانگ کر بیٹھیں, یہ تو یہ انشاءاللہ ہمارے دل بھی صاف ہوں گے. یہ ارشادات ہم جو اللہ والوں کے پڑھتے ہیں, کبھی قدیم کبھی جدید, آج کل تو ہمارے قدیم ہی چل رہے ہیں. اب یہ جو واعظ ہم پڑھ رہے ہیں, یہ دیکھیں 545 ہجری کا ہے, 1000 سال پہلے تقریباً. یا جمعے کو ہم پڑھ رہے ہیں, وہ جو جمعے کے جو ہمارے ارشادات ہیں ان کا وصال 709 ہجری میں ہوا ہے. یہ ہم قدیم بزرگوں کو اس لیے پڑھیں تاکہ ہمارے سامنے اصل تصوف آ جائے. صوفی یہ ہیں, आज सूफी का लफ्ज बदनाम हो गया। क्यों बदनाम हो गया? हमने हर एक को सूफी कहना शुरू कर दिया। सूफी हमने देखे ही नहीं। ये हजरत फरमाते हैं, इसी इन्हीं के इरशाद में जगह मिला है, एक ज़माना ऐसा भी गुजरा है कि सूफिया ने किसी ख़ास मसलियत से ख़ास लिबास मुकर्रर कर लिया था। अपने सूफ पहनते थे, सूफ खुरदरा लिबास, ऊनी लिबास, किसी मसले से एक ज़माने में सूफिया ने अपनी की पहचान बनाई, ख़ास हैयत बना ली, ख़ास किसी मसले से। अब हर बंदा सूफ पहन के समझने लगा मैं सूफी बन गई, लिबास बनने से बन जाएगा सूफी। हज़रत क्या फरमाते हैं कि सूफ पहने सूफी नहीं बनेगा, सूफी कब बनेगा? दिल की सफाई से। यानी ये क्यों कहना पड़ा कि नखालों ने उस ज़माने में ये नकल इख्तियार करके सूफी कहलाना शुरू कर दिया। तो अहले हक ने साफ बता दिया कि ये सूफी नहीं है, आज यही हाल है। आज सूफी कहते हैं, सूफी ये करते हैं, सूफी ये करते हैं, सूफी ये करते हैं, ये कौन है? नखाल है। असल सूफी जो होगा वो यही बनते हैं। इसलिए मेहनत दिल की सफाई के लिए, इसलिए अल्लाह वालों के इरशादात पढ़ रहे हैं कि इनमें तासीर है। ये इरशादात उनके लिए है जो उस ज़माने में हजरत के पास दिल की इसलाह के लिए आते थे, इसलिए बताते थे। तो ये कुछ सत्रें फिर पढ़ लेते हैं, तो बार बार पढ़ने की चीज़ें हैं, तासीर है इसमें। फरमाते हैं समझते हैं कि अपने मामला और अंजाम के लिए जिसकी तरफ जाना बेदार हो, अपना मामला और अंजाम के लिए कि जिसकी तरफ जाना बेदार हो, मुमकिन तेरी मात आज बल्कि इसी साथ में आ जाए और तेरे और तेरी उम्मीदों के दरमियान हायल हो जाए। दिन रात में देखते किससे ऐसे हमने, अभी मैंने जुम्मे के दिन भी बताया था, हमारे साथी हैं तारक चौधरी साहब, बीवी अच्छी बनी, बुखार हुआ, हो जाता है इलाज शुरू हो गया, थोड़ी सी तशवीश हुई तो रशीद हॉस्पिटल से इलाज शुरू कर दिया, यहाँ कर रहे। उनके बड़े भाई इस्लामाबाद से आए, इनके ससुराल इस्लामाबाद में, ससुर डॉक्टर, इन्होंने सोचा कि भाई के आज यहाँ साथ में इनको भेज देता हूँ कि वहाँ चूँकि इसके बाप भी डॉक्टर हैं, अच्छी तरह तरह देखभाल कर लेंगे। यही थी, वो वहाँ गई हैं, वो जाते रुखसत भी होगी, इसलिए भेजा था कि रुखसत कर रहे, तो हम उनको मालूम भी नहीं। ये सोचा कि यहाँ से ज़्यादा वहाँ केयर हो जाएगी, क्यों कि बाप डॉक्टर है, इलाज तो यहाँ भी हो रहा है, फिर वालदैन के पास जाएगी है तो वालद साहब अच्छी तरह तरह देख लेंगे है। लेकिन नहीं, उसके जाने का वक़्त वहाँ आना था, पहुँचा दिया। दिन रात के क़िस्से तो अल्लाह उनकी मकफ़त फरमाए, सब लोग दुआ करें, हमारे साथी हैं बहुत अच्छे साथी, बहुत अच्छे साथी हैं अल्हम्दुलिल्लाह। तो अच्छों ने भी जाना, बुरों ने भी जाना। अच्छा बात आई, खुद उन्होंने मुझे मैसेज किया कि मेरी अहलिया फौत होगी, मैं भी सटपट आ गया। गुजार नहीं, एक होता ना, एक आदमी बीमार होता है तो कुछ ध्यान होता है, या सीरियस हो ध्यान होता है, आम बीमारी का भी नहीं होता है। यहाँ तो कुछ भी नहीं, बीमारी का भी नहीं सुना, बीमारी को लंबी हुई ही नहीं। तो मैंने यही जुम्मे में बाप यही याद आ गई, तो हमारी बेटी जो है ना, चूँकि जानती है, क्या लगी अब्बू जी, वो तो बड़ी अच्छी थी। मैंने कहा बेटी अच्छों ने भी जाना है, कहते तारक चौधरी की भी फौत हो गई, कहते हाँ हमारी मरहुमा से बहुत मोहब्बत थी, कहते अम्मी से बहुत मोहब्बत थी, बहुत आती थी। तो ये दिन रात के किस्से। कुछ अरसा हुआ हमारे हमशीरा की सास मामूल के मुताबिक अपनी बेटी के यहाँ गई, ये फैजपुर में रहते थे और वो थी अटारी में, होता है ना माएँ जाती हैं अपनी बेटियाँ कुछ दिन रहने के लिए। फोन आया बेटे को, कहा बेटा मुझे आके ले जा। मामूल के मुताबिक मोटरसाइकिल पर बैठाया, ला रहे हैं आधे रास्ते, कहते बेटा रोकी रोकी रोकी, मोटरसाइकिल रोकी तो जना वो वहीं लड़कती। कोई आसार नहीं, कोई बीमारी नहीं, कोई पहले खबर नहीं। अब फिर देखो रुकवा ली ना रुकवाती हैं ऐसे किस्से। ये तो मैं बता रहा हूँ यहाँ दिन रात के किस्से हैं। हमारे बुजुर्ग थे भाई अब्दुल खालिक साहब लाहौर के पहले अमीर रेविंड के, माशाल्लाह खूब मेरी बहुत मोहब्बत सी, बहुत ताल्लुक उनके साथ मेरा भी रहा। उनके ससे बेटे अब्दुल हाफिज़ अब्दुल मतीन, उनका मेडिकल स्टोर जुम्मे के दिन मामूल था कि जुम्मे से पहले जो है ना वो एक वक्त मुकर्रर था उसको बंद किया, फिर जाके नहाए धोए जुम्मा पढ़ ली। तो भाई बाइक चला रहा है, साथ बैठे हुए हैं घर जा रहे हैं, उसके भाई ने मुझे बताया, कहने लगे मुझे कहा कि रोकी रोकी रोकी, मेरा तो काम बन गया। चलो कोई पहले से बीमारी नहीं, छोटी मोटी तो रहती है ना, यानी कोई ऐसी ऐसी अलामत नहीं है, रोकी मेरा तो काम बन गया। चलो तो यहाँ यही बता रहे हैं, एक जुमला पहले आ गया कि तेरी दुनिया जिसको तू महबूब बनाए हुए है तुझसे रुखसत हो रही है और कब्र तो आखिरत सामने आ रही है, मगर तुझे परवाह ही नहीं। अपने मामला और अंजाम के लिए जिसकी तरह जाना बेदार हो, मुमकिन तेरी मौत आज बल्कि इसी साथ में आ जाए और तेरे और तेरी उम्मीदों के दरमियान हायल हो जाए। दुनिया की जो आर्जुएं लिए बैठा है ना उनको तू पा सकेगा ना तुझको मिल सकेगी, और जिस आखिरत को बुला रखे वो आ मिलेगी। यार अल्लाह मशहूर ना बेसूद है, अल्लाह के अलावा जिसकी फिक्र है, जिसकी जिसके लिए दौड़ धूप हो रही है, ये क्या है बेसूद है। और गैर अल्लाह से डरना और उम्मीद रखनी भी बेसूद है। अल्लाह करे समझ में आ जाए। ये अरबी है असल, जिसका तर्जमा ये मौलाना आशिक यही मैं पढ़ रहा हूँ। गैर अल्लाह से डरना और उम्मीद रखनी भी बेसूद है, वजूद अल्लाह ताला के ना कोई हमको नुकसान पहुंचा सकता है ना फायदा। ये जुमला पढ़ लिया मैंने, सुन लिया आपने, दिल में बैठाना है। कभी तन्हाई में बैठ के देखें है हमारे अंदर में बात, ये अल्लाह वाले समझा रहे हैं, ये हमारा तस्किया कर रहे हैं, ये हमारा तस्किया कर रहे हैं, ये ध्यान जमाओ। गैर अल्लाह मशहूल होना बेसूद है और गैर अल्लाह से डरना और उम्मीद रखनी बेसूद है, बजुज अल्लाह ताला के ना कोई हमको नुकसान पहुंचा सकता ना फायदा। वही है जिसने हर चीज के लिए सबब मुकर्रर फरमा दिया, वही है। हुक्म सबब पर वारिद होता है, जब तू हुक्म पर अमल करता रहेगा तो इस अमल की हकीकत तक रसाई पाएगा कि असबाब तुझसे इस तरह साकित हो जाएंगे जैसे दरख्त से पत्ते साकित हो जाया करते हैं। ये जरा मजमून हमारी अक्लों से ऊंचा है, लेकिन ये इस तरह बयान कर रहे हैं कि इनके लिए ऐसी है जैसे रोज की बात, इनका ध्यान बना हुआ। ये अल्लाह वाले जब दिल साफ हो जाता है, दिल से अलाइशें निकल जाती हैं, غلاظتوں سے، گندگیوں سے، مادیت سے صاف ہو جاتا ہے تو اس کی آنکھیں کھلتی ہیں، یہ اللہ کی قدرت کو مشاہدہ کرتے ہیں، ہر سبب کے اندر مسبب کو دیکھتے ہیں، سبب کو نہیں دیکھتے. ہم تو سبب میں پھنسے ہوئے ہیں، یہ اس کے اندر اسباب کے بنانے والے کے فعل کو دیکھتے ہیں. اللہ کرے ہماری بھی آنکھیں کھل جائیں. حقیقت ہے ہم پھنسے ہوئے ہیں اسباب کے اندر. کہنے سبب اختیار کرنا ہے، کرو، کون منع کرتا ہے؟ یہ دنیا دار الاسباب ہے، اختیار کرنا ہے ہم نے. لیکن ہم مسلمان ہیں، ہم نے دیکھنا ہے سبب صحیح کون سا ہے، غلط کون سا ہے. پہلی بات تو یہ، اب صحیح سبب غلط سبب کی پہچان کون کرائے گا؟ شریعت. ہم تو پابند ہیں، ہم تو مسلمان ہیں، ہم نے شریعت میں دیکھنا ہے اور جائز کو اختیار کرنا ہے اور ناجائز کو چھوڑنا، سارا کام یہی ہے. لیکن جائز اختیار کر کے بھی ہمارے دل کے اندر کا یہ یقین ہوگا، یہ سبب کچھ نہیں کر سکتا جب تک اس پر اللہ کا امر نہ ہو. جائز بھی یہ ساری مشکل، یہ اللہ اللہ کرنا اسی لیے ہے. تو یہ جو ہے، یہ ایسا نہیں کہہ رہے ہیں وجود اللہ تعالیٰ کے، نہ کوئی ہم کو نقصان پہنچاتا نہ فائدہ. جس نے ہر چیز کے لیے سبب مقرر فرما دیا اسی نے بنایا نا. حکم سبب پر وادر ہوتا ہے، جب تو حکم پر عمل کرتا رہے گا تو اس عمل کی حقیقت تک رسائی پائے گا. پہلا حکم ہے کہ ہمیں حکم کیا ہے. جی، حکم پر عمل کریں گے تو پھر سبب کی حقیقت بھی پا لے گا کہ اسباب تو اس سے اس طرح ساقط ہو جائے جس طرح درخت سے پتے ساقط ہو جائے. خزان کا موسم آتا ہے نا، تو یہاں مراد یہ ہے کہ تیرے دل کے اندر ایسے یقین آ جائے گا کہ اسباب کی طرف تیرا التفات نہیں ہوگا، سبب کرے گا، سبب کو مؤثر نہیں جانے گا. اس کے اندر مؤثر کس کو سمجھے گا؟ حکم کو. تو سبب جیسے ساقط ہو گئے، دھیان نہیں جائے گا، اسباب جاتے رہیں گے، یعنی اسباب کا یقین اندر سے بالکل نکل جائے گا. اسباب جاتے رہیں گے اور مسبب کا ظہور ہوگا. اب دل محسوس کرے گا، چھلکا جاتا رہے گا اور مغز ظاہر ہوگا. یہ بھی الفاظ میں نے کہے، آپ نے سن لیے، سر جو دھنو، جو بھی کرو، مانگو اللہ سے. چھلکا اتر جائے گا، مغز ظاہر ہوگا. ہم تو چھلکے میں پھنسے ہوئے ہیں، یہ مغز کی بات کر رہے ہیں کہ چھلکا اتر جائے گا، یعنی اسباب کا بھروسہ ہٹ جائے گا، اس کے مغز جو ہے اس کے اندر اللہ کا امر ہے وہ ظاہر ہو جائے گا. مسبب الاسباب سے تعلق رکھنا ہی مغز ہے. اب بات کھل کے بتا دیں، سبب سے تعلق رکھنا اصل نہیں ہے. اصل کیا ہے؟ اس کا جو خالق ہے، اسباب کا جو بنانے والا ہے، اس کی طرف دھیان، اس کا خیال، یہ مغز ہے. وہی اصل ہے، وہی درخت کا پھل ہے. صاحب توحید شخص حالات میں منتقل ہوتا رہتا ہے. خیر، بات تو بار بار کی سننے کی ہیں، پچھلی دفعہ اتوار کو بات اس پر ہوئی تھی. صاحب توحید، پھر میں عرض کر دیتا ہوں، کرتا ہی رہتا ہوں. ابھی حج کا موسم گزر گیا، حج کے دن خبر ضرور لگتی ہے. میں شروع زمانے کی بات کروں، جب دین کی طرف آ رہے تھے، ہر سال لگتی ہے کہ اتنے لاکھ فرزندان توحید نے وظیفہ حج ادا کر لیا. تو جی ہوتی ہے نا فرزندان ہمارے عبد المجید صاحب رحمۃ اللہ علیہ, اللہ ان کی قبر سرور سے مرور فرمائے, اور ایک اور بزرگوں کا ذکر میں نے بہت کیا جو کبھی کبھی مجذوب بھی ہو جاتے تھے, تذکرہ سنا ہوگا میں نے بتایا ہوا تھا. دونوں دوست تھے, حضرت سے تعلق تھا, جب جذب میں آتے تھے تو ماشاءاللہ عجیب اشعار پڑھتے تھے, عجیب ان کی عادت ہوتی تھی, سپر صاحب میں آتے جاتے تھے. وہ بھی یہی کہتے تھے کہ اتنے لاکھ لکھا فرزانے دانے توحید اور توحید کا ایک ذرہ بھی نہیں پتا. کیوں جی فرزندانے, ہم بھی کہیں گے ہم فرزندانے توحید ہیں اور توحید ہمارے قریب سے بھی نہیں گزری ابھی, یہ جو بتا رہے تھے. کیوں ہم تو سباب میں بس ایسے پھنس گئے ہیں, یہ سبب بھی تو اختیار کرنا ہے نا, ایسے جھوٹے کے کہیں گے تو کرو. لیکن یہ کہ سبب اختیار کرنا کیونکہ حکم ہے, نہیں کریں گے تو پوچھ ہوگی بالکل. اب زہر کھائے گا تو پکڑ ہوگی کہ نہیں ہوگی, کیوں کھایا, ہلاکت کے لیے خودکشی حرام, خودکشی پر یاد آ گیا, اللہ والے سمجھاتے ہیں, بھوپال والے ہمارے کیا یعقوب صاحب صحبت بہل دل ان کی کتاب ہے, اس میں انہوں نے لکھا ہے کہ ایک ساتھی تھے ان کے, ان کا جوان بیٹا میڈیکل میں پڑھ رہا تھا, کہیں سیر سپاٹے کے لیے گئے, کہیں سیر دریا میں ڈوب کے وہ مر گیا. جوان بیٹا, اور پھر کس وقت, جب کہ وہ ڈاکٹر بننے والا تھا, امیدیں لگ جاتی ہیں نا, ڈاکٹر بنے گا, مال آئے گا اور یہ ہوگا, تبھی چیز ہے یہ اپنی جگہ پر ہے, باپ پاگل ہو گیا. پاگل ہو گیا کہتے, ان کے سمجھے اس کو لے کے میرے پاس آ گئے, ان کے تعلق والے تھے, ہوتا ہے نا ایسے موقع پر چلو اللہ بزرگوں کے پاس لے چلو, تو کہا جی یہ پاگل پنے میں خودکشی کی طرف جا رہے ہیں, کہتے میں خودکشی کر لوں گا. تو حضرت یہ دیکھو جی اس کا بیٹا فوت ہو گیا, یہ کیا کہتا نا, کہتے بھائی خودکشی کی تو تعلیم اسلام نے دی ہے. آپ بھی میرے دیکھ رہے ہیں, اللہ والوں نے سنبھالنا ہوتا تو ایسے انداز سے ان کے الفاظ ہوتے ہیں, اندر کچھ بار اور ہوتی ہے. وہ جو لے کر سمجھی آئے تھے وہ بھی حیران ہو گئے کہ خودکشی کی تعلیم تو اسلام نے دی ہے, اور جس کو تم خودکشی سمجھے خدا کشی ہے. لو خودکشی اپنے نفس کو مارنا, اب بھائی سمجھ, خودکشی تو یہ ہے ہر وقت نفس کے ساتھ اس کو مارنا اور پھر آنا ہے, اور جس کو تم کہہ رہے ہو یہ کیا ہے, جو پہلا لفظ کا خودکشی کی تعلیم تو اسلام نے دی ہے, ہر وقت نفس کو مار کے پھر آنا, اطاعت پر آنا. نفس کو کہتا ہے کہ نہیں یہ تو ابھر رہا ہے, روک رہے ہمیں, اس کو مارنا, اس کی قوت کو توڑنا, اس کی تعلیم یہ ہے خودکشی, خود خدا کشی. لو جی اللہ کا بندہ ٹھیک ہو گیا, ذہن اس کا اللہ والوں کے اس کہنے سے اس کے اندر سے وہ پھر بات, تمہاری بات کر رہا تھا نا کہ اگر ہم زہر کھائیں گے تو پوچھ ہوگی, ہوگی کہ نہیں ہوگی. تو اصل چیز یہی ہے کہ جو بتا رہے ہیں کہ ہم نے جو ہے کہ اصل جو ہے کیا ہے, اسباب جاتے رہیں گے, مسبب کا ظہور ہوگا, چھلکا جاتا رہے گا مغز ظاہر ہوگا. مسبب الاسباب سے تعلق رکھنا ہی مغز ہے, وہی اصل ہے. بس یہ الفاظ ہیں, اللہ کرے دل میں اتر جائیں. مسبب الاسباب سے تعلق رکھنا جو ہے یہ مغز ہے اور یہی اصل ہے. وہی درخت کا پھل ہے. صاحب توحید شخص حالات پہ منتقل ہوتا رہتا ہے. صاحب توحید جس کے دل کے اندر یقین ہے, توحید کا الفاظ میں یقین ہے کہ کرنے والا اکیلا کون ہے, اللہ. بس کہنا آسان ہے, ہم سب کہتے ہیں, لیکن صاحب توحید وہ ہے جس کے دل کے اندر یقین ہے, مغز حاصل ہے اس کو. یہ حالات پہ منتقل ہوتا رہتا ہے, یعنی تصرفات اس کو مشاہدہ ہوتے ہیں. کس کے؟ اللہ کے. ہمارا دھیان جا رہا ہے نتائج کے اوپر, حالات کے اوپر. صاحب توحید کا دھیان کدھر جا رہا ہے؟ ان کو, اسباب کو جو حرکت دے رہا ہے. پرانے زمانے کی مثال ہے, ہر زمانے کے اندر بزرگ مثالیں دیا کرتے ہیں. اس کے اعتبار سے پتلیوں کا تماشا بھی بزرگ بیٹھے ہیں جنہوں نے دیکھا ہوگا. اب تو اور ناٹک آ گئے, اور آ گئے فلمیں آ گئیں, ڈرامے آ گئے, بہت کچھ آ گیا. تفریح کے لیے پہلے کیا ہوتا تھا؟ یہ پتلیوں کا تماشا. رات کے اندھیرے کے اندر جو ہے, یہ بجلیاں بھی نہیں تھی, زمانے کی بات کر رہا ہوں, چراغ کی روشنی, لالٹن کی روشنی, ایک چڑپا چارپائی کھڑی کر لیتے تھے, آگے پتلیاں ہوتی تھیں, اس کے پیچھے بندہ بیٹھا ہوتا تھا, وہ بولتا تھا, وہ پتلیاں حرکت کرتی تھیں. بندے بڑے حیران ہوتے تھے کہ یہ پتلیاں حرکت کر رہی ہیں. باقی وہ ایک ڈرامہ جو اس نے بنایا ہوا تھا اس کے مطابق وہ بولتا رہتا تھا, یہ حرکت کرتے تھے. دیکھنے والا متحیر ہوتا تھا, دیکھو یہ گتے کی بنی ہوئی ہیں پتلیاں, وہ جیسے اشارہ کر رہا ہے, جیسے بول رہا ہے, وہ حرکت کرتی جا رہی ہیں. عجیب عجیب وہ منظر ہوتے تھے. لیکن جو جاننے والے ہیں بڑے, وہ جانتے تھے یہ خود بخود حرکت نہیں کر رہی. کیا ہوتا؟ باریک تار دھاگے جو ہے نا, وہ ادھر سے آ رہے تھے. باقی اس کا فن تھا, وہ کس کو حرکت دینا ہے. وہ اب رات کے, کیونکہ لالٹن کی روشنی ہے نا, اس سے وہ دھاگا تو نظر نہیں آئے گا نا. حرکت کس کی نظر آ رہی ہے؟ وہ محرک کون ہے؟ پتلی ہے, وہ پیچھے بیٹھا ہو. ایک مثال دی جاتی تھی کہ جیسے وہ حرکت میں نظر آ رہی ہیں, محرک خود نہیں ہے, پیچھے کوئی ہے. اسی طریقے سے جو کچھ ہمیں نظر آ رہا ہے اس کا محرک کون ہے؟ اللہ. یہ کہنا آسان ہے اور دل کا سمجھنا, صاحب توحید کی نظر اس پر ہوتی ہے, اس کا دل مشاہدہ کرتا ہے. لیکن اس کا دل, جو دل صاف شفاف ہو جاتا ہے جی, ہر چیز میں اس کی قدرت کا مشاہدہ کرتا ہے, اس کے فعل کا مشاہدہ کرتا ہے, اس کو پھر اندر ایک قوت آتی ہے ایمان کی اور بڑھتی ہے. ہم نے دیکھے ہیں صاحب توحید, ایسے بات نہیں کر رہا, الحمدللہ ان کی ہم نے اچھی طرح مشاہدہ کیا ہے کہ ان کا دھیان اللہ سے نہیں ہٹتا تھا. ہم تو فوراً کہتے ہیں فلاں نے یہ کر دیا, فلاں نے یہ کر دیا, فلاں نے یہ کر دیا, ایسے کر دیا. کرنے والا کون ہے؟ اللہ. یہ صاحب توحید شخص حالات پہ منتقل ہوتا رہتا ہے. اب آگے مثال دے رہے ہیں, مشکیسہ سے شرس, شرس سے نہر, نہر سے دریا, شاخ سے جڑ, ولد سے والد, عبد سے معبود, سند سے سانے, عاجز سے قادر, افلاس سے تونگری, زوف سے قوت کی جانب, قلیل سے کثیر کی جانب. یہ مختلف قسمیں بتا دی ہیں حالات کے منتقلی کی. بات پچھلی ہوئی تھی نا, مشکیزے میں پہلے تو ماشکی ہوتے تھے نا, اب مشکیزے سے پانی. مشکیزے میں پانی کہاں سے آیا؟ وہ چرس, وہ جو کنواں چل رہا ہے وہاں سے اس نے بھر کے لا رہا ہے نا. یا وہ کھالا, یا اس میں سے उसमें पानी कहाँ से आया है? नहर से। नहर में कहाँ से आया है? दरिया से। यही है ना, शाख से जड़, वलद से वालिद, अब्द से माबूद, सनद से सानिया, आजी से कादिर, अफलास से तवंगरी, ज़ौफ़ से कुव्वत, कलील से कसीर की जानब। यानी हालात का जो होता रहता है, दिन रात मुशाहदा करते हैं ना, कभी कुछ कभी कुछ। ये साहिब तौहीद तो इसके अंदर मजाक उड़ा लेता है, इंजॉय करता है। क्यों? कि उसकी कुदरत को मुशाहदा कर रहा है कि ये खुद नहीं कुछ हो रहा, वो उस फाइल हकीकी कौन है? अल्लाह। उसकी नजर उस पर रहती है। ये है जो साहिब तौहीद है। हम तो दावा तौहीद वाले हैं, साहिब तौहीद जो है वो उसकी नजर इन पर नहीं होती, असल जो है उसकी तरफ होती। सनत से साने, आजी से कादिर, अफलास से तवंगरी, जोर से कुवत, कलील से कसीर। आगे फरमाते हैं, मेरे सामने ज्यादा बातें ना बनाओ, तुम में से अक्सर ऐसा है कि इनके कुलूब ईमान से कोरे। कौन फरमा रहे हैं? शेख अब्दुल कादर जीलानी। जो मजमा आपके सामने हजारों का होता था, तो उंगली नहीं उठाई कि सच्चे बता दो, ये ऐसे नहीं कहा। वो तो एक आम बात कर रहे हैं, समझा रहे हैं कि आप बैठे हुए हैं, हैं तुम में से अक्सर ऐसे हैं इनके कुलूब ईमान से कोरे हैं। देख रहे हैं, अल्लाह नजर दी है उनको, उनकी नजर बातन खुली हुई है। अक्सर जिस शख्स को अपने नफ्स के दुरुस्त करने की जरूरत महसूस हो, उसको चाहिए कि नफ्स को सुकूत और हुस्ने अदब की लगाम दे और तकवा की जर्रा पहनाए। यही उसके मुतमईना बनने, हक ताला तक पहुंचने का जरिया है। यह है तस्वीर, ये है तसव्वुफ, और ये हैं सूफी जो समझा रहे हैं। जिस शख्स को अपने नफ्स के दुरुस्त करने की ज़रूरत महसूस हो, आज तो ज़रूरत नहीं है, हर बंदा कहता है मैं ही ठीक हूँ, है या नहीं? सब गलत है, मैं ठीक हूँ। हमारा नफ्स हम चूमा दीगरे नेस, फारसी का एक मकूल है पुराना, कि हम ही हम हैं और कोई नहीं है, सब गलत है। नफ्स चाहता यही है कि मेरी चले, मेरी मानी जाए, मैं ही समझाऊँ बात को, मैं ही हकीकत को, मैं नहीं पाया है, हैं ये समझा रहे हैं। जिस शख्स को नफ्स के दुरुस्त करने की जरूरत महसूस हो, चाहता है वाकई कि मेरा नफ्स सुधर जाए, हैं ये नफ्स अम्मारा जो हमसे बुराई करा के छोड़ रहा है, हैं ये मुतमईना बन जाए, हैं अल्लाह की अतात पर इत्मीनान पकड़ ले। जिसको इसकी जरूरत महसूस, उसको चाहिए कि नफ्स को सुकून दे। पहला काम ये क्या करे, क्या करे? अपने आप को साकत कर ले, उसने अदब की लगाम दे, उसने आज अदब है ही नहीं, हर बंदा कहता है, दूसरों को कहते हैं बस मैं सही हूं, यही है ना। और तकवा की जर्रा पहनाए, नफ्स को सुकूत, तीन चीजें बताई हैं, उसने अदब की लगाम और तकवा की जर्रा। ये समझाने के लिए हैं, यही इसके मुतमईना नफ्स अम्मारा है, जो जरी है, जो बुराई का हुक्म देता देता नहीं, करा के छोड़ता। नफ्स अम्मारा जो है ये हुक्म दे के करा देता है। हमें खुद देख लें, अपना फैसला खुद कर लें, कि बात ख्याल आया है, पता भी है गलत है, लेकिन अंदर से गलत तक आ गया, ऐसा भी होता है, ऐसा भी होता है कि जानते बूझते वो ऐसे ही करता है, ऐसे हमें पट्टियाँ पढ़ाता है, ऐसे करता है। चल इसको क्या करना है? सकूत, हुस्ने अदब की लगाम, तकवा की जर्रा। یہی اس کے مطمئنہ بننے اور حق تعالیٰ تک پہنچنے کا ذریعہ ہے. ہمارے حضرت رحمۃ اللہ علیہ کی قبر پر اللہ نور سے منور فرمائے, نفس کی جو قسمیں بتاتے ہیں نا, ایک نفس ہے امارہ جو برائی کرا کے چھوڑتا ہے, بندہ رک ہی نہیں سکتا جو آج عام ہے. پھر نفس لوامہ بنتا ہے. نفس لوامہ کیا ہے؟ کر جاتا ہے پچھتاتا ہے کہ غلط کیا ہے, پھر کر جاتا ہے, بعد نہیں آتا. لیکن ایک خوبی آ گئی ہے کہ کم سے کم غلط کو غلط سمجھتا تو ہے نا, ہمارا نہیں سمجھتا غلط, وہ تو ہر ایک کو صحیح سمجھتا ہے. لوامہ کے اندر خوبی یہ آ گئی ہے کہ بعد میں اپنے آپ کو ملامت کرتا ہے, دیکھ کیونکہ پھر کر دیتا, موقع آتا تھا جانے نہیں دیتا. پھر جو ہے یہ نفس مطمئنہ بنتا ہے. نفس مطمئنہ کیا ہے؟ اب اللہ کی اطاعت پر اطمینان پکڑ لیا اس نے, اللہ کی اطاعت پر. ہمارا تو روب سے کام کرتا ہے غلط کام, لمامہ کر کے پچھتاتا ہے لیکن پھر موقع نہیں چھوڑتا ہے. اب مطمئنہ جو ہے یہ اب مطیع ہو گیا ہے, یہ اللہ کی اطاعت پر اطمینان پکڑ لیا, اس کو حکم ہے. یا ایھا النفس المطمئنہ ارجعی الی ربک راضیۃ مرضیہ, اس کو کہا گیا ہے نفس مطمئنہ کو, کہ ارجع کدھر؟ الی ربک, اپنے رب کی طرف, ایسے کہ اللہ تجھ سے راضی, تو اللہ سے راضی. یہ ساری تصوف اسی کے گرد ہے کہ نفس کیا بن جائے؟ مطمئنہ. مطمئنہ بننے کے بعد جو ہے پھر یہ بنے گا کیا؟ راضیہ مرضیہ. یہ اللہ سے راضی, اللہ اس سے راضی. کیوں؟ اب اللہ کی رضا والے اعمال اس کے لیے آسان ہو گئے ہیں. اب اللہ کی مخالفت کی طرف جانا اس کے لیے مشکل ہو گیا, تو اللہ بھی راضی ہو گیا. تو نفس راضیہ, نفس مرضیہ, اب اس کو کہا فدخلی میرے بندوں میں داخل. بندہ اب یہ بنا ہے, ہمارے اصطلاح کسی اور چیز میں ہے. میں تین کہنا بندہ بن جا, وہ بندہ ہی تو بننا ہے. ہم اس بندہ کسی اور لفظ میں کہہ رہے ہیں اس کو مطیع کرنے کے لیے, اس کو بندہ بن جا یعنی ٹھیک ہو جائے, اور بندہ تو بننا یہ ہے بندہ. لیکن کب بنا؟ لوامہ سے, نفس امارہ سے لوامہ, لوامہ سے مطمئنہ, مطمئنہ سے راضیہ, پھر مرضیہ. اللہ بھی راضی ہو گیا, یہ بھی راضی ہو گیا, یعنی اب یہ اللہ کی اطاعت اس کی ایک عادت بن گئی ہے. شریعت مطاع پر چلنا اس کی ایک طبیعت بن گئی ہے, یہ خلاف نہیں چلے گا. اس کو کہتے ہیں فدخلی فی عبادی, اب میرے بندوں میں داخل ہو گیا, اب بندگی آ گئی ہے, اب نافرمانی نہیں کرے گا, نافرمانی سے اب نہیں جائے گا یہ جی. اس کو کہا فدخلی جنتی, ہیں ودخلی جنتی, کہ اب داخل. تو جنت میں جانے کے لیے سارے مرحلے ہیں, ہمارا سے لوامہ, لوامہ سے مطمئنہ, مطمئنہ سے راضیہ, راضیہ سے مرضیہ, پھر عبد بن گیا, اب بندہ بن گیا. بندہ بننا تو اصل ہے, جب بندہ بن گیا ہے اب یہ اللہ کا بندہ بن گیا. تو یہ بتاتے ہیں کہ یہ ہے مطمئنہ حق تعالیٰ پہنچنے کا, یہ طریقہ بتا رہے ہیں. یہ تصوف ہے, یہ تصفیہ ہے, یہ صوفی ہیں. ہم نے ہر ایک کو صوفی کہہ دیا, پھر اس کے کرتوت سامنے آ گئے, دیکھو صوفی ایسے ہو, صوفی ایسے ہوتے ہیں. یہ تو نام نہاد جن کو ہم کہہ رہے ہیں صوفی, تو یہ ہے بتا رہے ہیں. تو بات تو خیر آگے چلتی رہے گی, تو اس میں پھر آگے بتا رہے ہیں کہ یہ حق تعالیٰ تک پہنچنے کا ذریعہ ہے. وصول الی اللہ کی دو قسمیں ہیں, ایک وصول عام, ایک وصول خاص. وصول عام تو ہے جو موت کے بعد ہوتا ہے, وہ ہر شخص کے لیے ہے, اور خاص وصول جگانا, یکتا زمانہ, یہ قلب کا موت سے پہلے حق تعالیٰ سے ملنا ہے. کس کا؟ یہ اس کے قابل بنانا ہے ہم نے کہ یہی ملاقات ہو جائے. جی جن کو ہو جاتی ہے اس کی لذت سے وہی آشنا ہے. اس کے سامنے کوئی لذت نہیں ہے, اس سے لذیذ کوئی چیز نہیں ہے. لیکن من لم یذق لم یدری, جس نے چکھا نہیں وہ نہیں جانتا. یہ چکھے ہوئے ہیں جو بتا رہے ہیں, یہ تو ہزار سال پہلے کی بات بتا رہا ہوں نا. ہم نے تو دیکھے ہیں یہاں اللہ والے, واقعی دیکھتے ہیں ان کی زندگیوں کو. ظاہر میں نظر آ رہی ہے بیماری, ظاہر میں نظر آ رہی ہے نقاہت, ظاہر میں نظر آ رہی ہے ان کی کمزوری, لیکن دل کے اندر ان کی جو ہے اپنے حضرت کا تذکرہ نہیں رہ سکتا. دیکھا ہے, مشاہدہ کیا ہم نے. لوور لمب پورا کا پورا بالکل بودھا بتایا کہ بالکل بیکار ہو چکا ہے, اٹھا کے ادھر سے بالکل. اور دل اتنا مطمئن ہے, 89 سے 97 میں وصال ہوا, کتنے سال ہوئے, 8 سال ہو گئے نا, 8 سال بستر پر. کوئی حال پوچھ رہا ہے حضرت کیا حال ہے, اللہ کا شکر ہے اللہ نے اس چارپائی پر بادشاہ عطا فرما رکھی ہے. بہت بہت جملہ دہرا رہا ہوں نا حضرت کر کے, اس چارپائی پر اللہ نے بادشاہ عطا فرما. آج کا بوڑھا کہتا ہوں بس منجی تے پیا ہیں, وہاں کتنے جایا ہی نہیں جانتا, کچھ کھادا نہیں جانتا, کچھ یہ نہیں وہ نہیں, کتنے گلے کرتا بوڑھا. یہ ہے جس کو وصول حاصل ہو گیا ہے نا, ابھی انجوائے کر رہے ہیں, صحیح معنوں میں انجوائے یہ کر رہے ہیں. اس پر اتنے مطمئن ہیں کہ اللہ نے بادشاہ عطا فرما رکھی, میری ساری ضروریات اللہ چارپائی پہ پوری فرما رہی, ساری ضروریات اللہ پوری فرما رہی. اور جمعہ جماعت جنازہ مریض کی عادت, اسے چھٹی مل گئی. بجائے یہ کہنے کہ میں کہیں جا نہیں سکتا کسی کے یہاں, نہیں, اس پر ہی محسوس ہو رہے ہیں کہ یہ مریض کی عادت کی چھٹی مل گئی, نہیں جا سکتا جنازے پر نہیں جا سکتا. اس سے بھی اس لیٹنے سے وہ اللہ کی, کیوں کہ ان کو وصول حاصل ہو گیا ہے, نفس جو ہے ان کا مطمئنہ ہو گیا ہے, یہ وصول ان کو مل گیا ہے. بعضوں کو تو عام تو موت کے بعد سب کو ہوگا, یہ خاص ہے. اب اس کی لذت سے اتنے مسرور ہیں یہ اللہ والے جو ہے نا, اتنے مسرور. لیکن اس تک پہنچنے کے لیے, اس کے لیے یہ ذکر ہے, ابتدا جی ہے جی, یہ دل کی اصلاح کے لیے کہ دل اس کو سمجھ لے, دل اس کو جان لے, اور دل کے اندر یہ بات آ جائے, یہ صلاحیت آ جائے, میں نے اللہ کو راضی کرنا ہے. اور اللہ کو راضی کرنے کے لیے شریعت مطہرہ ہی ذریعہ ہے, شریعت مطہرہ سے ہٹ کر کوئی طریقہ نہیں ہے. لیکن شریعت مطہرہ پر چلنے کی صلاحیت جو لینی ہے, اس کے لیے یہ مجالس ہیں, یہ طریقے ہیں. ایک طریقہ یہ بھی ہے جس کی ہمارے یہاں مشق کی جاتی ہے, یہی ہے نہیں کہہ رہا نا, آج کل کہتے ہیں یہی ہے, لیکن مجھ سے یہ جملہ نہیں سنیں گے کبھی بھی, یہی کہتے ہیں نا دفعہ, ایک یہ بھی ہے, یہ ذکر قلب جو ہے کہ دل کے اندر یہ صلاحیت آ جائے. دیکھیں ہمارے حضرت کے یہاں الحمدللہ سلسلے کی دعوت نہیں, ہمیں بھی سختی سے منع فرمایا تھا, ورنہ جو بندہ سلسلے میں ہوتا لاتا دوسروں کو درگی دیتا نا, ہمارے یہاں سختی سے منع, بالکل نہیں. میں طریق سمجھاؤ, اس کی افادیت بتاؤ, اس کی اہمیت بتاؤ, پھر آزاد چھوڑو. ہم نہیں کہتے کہ اسی سلسلے میں جہاں چاہو, لیکن یہ حاصل کرو, دل میں صلاحیت حاصل کرو. طریق سے ساتھ طریق, طریقے کو کہتے ہیں, طریقے یا راستے کو کہتے ہیں, عربی کا لفظ ہے نا یہ طریق. اور مثال دیتے تھے کھیت کے اندر آدمی چلتا ہے نا, انسان کی فطرت ہے شارٹ کٹ تلاش کرنا, کیونکہ راستوں کا ہوتا ہے نا, منہ یوں جائیں گے تو بیچ میں سے راستہ نکال لیں گے. ہمارے نشاط سے آرے بازار آنے کے لیے ایک تو سڑک کا راستہ تھا, اب تو خیر راستے بیچ میں سے, ایک قبرستان ہے, قبرستان کے بیچ میں لوگوں راستہ گزار لیے, मंगे साइकिलें भी आ रही हैं, पैदल भी आ रहे हैं, हैं देखो यूं यूं जाना है आपको, वो बीच में शॉर्टकट आ गया है, वो क्या बन गई पगडंडी, वो कब्रों का बीच में एक रास्ता बन गया है। काफ़ी अरसा रहा, फिर आर्मी वालों ने, अल्लाह ने जजाय खैर दे कि उन्होंने फिर बंद कर दिया, क्योंकि आर्मी के साथ ही थे ना, तो पहले गनमैन ठहराया एक उधर उधर, फिर बाड़ा बन गई, अब रास्ता वो हो गया है। तो खेत के अंदर भी शॉर्टकट निकालते हैं ना, तो पाँव की रगत को उगता नहीं है, हजमाते थे हैं है? उसको क्या कहते हैं, तरीक रास्ता। तो ये जिक्र के ज़रिए से दिल और अल्लाह के दरमियान एक ऐसा तरीक कायम करना है, रास्ता, कि अल्लाह का गैर ना हो गया जी, अल्लाह के गैर की तरफ ध्यान ही ना रहे। ये जिक्र इसलिए है, ये जरिया है इसके लिए, एक तरीका है ये। मैं कहता और भी है, ये नक्शबंद तरीका है, ये चिश्तिया है, ये सुरवर्दिया है, ये कादरिया है, हर एक के जहली हैं, बड़े यही हैं। तो एक तरीका ये भी है जिक्र ख़ल्बी, जिसकी हमारे मज की जाती है, मकसूद यही है कि अल्लाह का गैर ना हो गया जी, कि अल्लाह के गैर की तरफ ध्यान ना रहे, ध्यान किस की तरफ रहे, अल्लाह की तरफ बस, इसलिए अल्लाह अल्लाह है। और ये ऐसे नहीं है, हमारा तरीका समझते मनसूस है, मनसूस क्या है, नस कतई से साबित है, वज कुरिस्म रब्बी का, इसम से याद करो रब को, वज को रब का फी नफ्से का, यानी अपने जी में याद करो, अपने फी कल्ब का, फिर दिल के अंदर। तो एक तरीका है ये इसके लिए मखसूस ये है, जिक्र से मजकूर जिसका नाम ले रहे हैं उसका ध्यान ख्याल हमारे दिलो दिमाग में रग रग रेशे रेशे में ऐसा समा जाए जो उसकी हर अतात पर डाल दे, हर नाफरमानी से रोक दे, बस ये है सारा काम। जिक्र असल नहीं है, जिक्र से मजकूर जिसको याद कर ले, जिसका नाम ले, इसम से मुसम्मा, जिक्र से मजकूर है, उसका ध्यान ख्याल ऐसे रहने लगे तन्हाइयों के अंदर भी हमें हराम कामों से रोक दे, तन्हाइयों के अंदर भी उसकी अतात पर डाल दे। तो एक रास्ता ये भी है, रास्ते तो बहुत हैं, मुजाहदे वाले भी हर ज़माने में रहे हैं। हज़रत थानवी रहमतुल्लाह अलैहि को उनकी कब्र को नूर से मुनव्वर फरमाए, हमारे कई ज़माने में तसव्वुफ़ की बड़ी खिदमत अल्लाह ने ली, हमारी तरबियत भी उन्हीं की तरफ हुई, सिलसिला हमारा नक्शबंद है, तरबियत हमारी किस पर हुई, थानवी, क्योंकि अखीर में हज़रत को मजाक थानवी बन गया था, उन्हीं की किताब पढ़ाई शरीयत तरीकत, जिसमें हज़रत थानवी रहमतुल्लाह ने तसव्वुफ़ की सारी इस्तलाहात को शरीयत से साबित किया है, आसार से साबित किया है। अल्लाह ने बड़ा काम दिया हमारे करीब ज़माने में। किसी ने हजरत से पूछा चिश्तिया और नक्शबंदिया का फ़र्क, चिश्तिया तरीका ना ये भी, नक्शबंदिया तरीका ना भी, इसका फ़र्क क्या है। हजरत ने अजीब, मैं मफहूम अर्ज़ करूँगा, अल्फाज तो बदल जाते हैं ना, मफहूम अर्ज़ करूँगा। फरमाते एक मरीज़ है, उसको बीमारी भी है और कमज़ोरी भी है, समझ हो जाता है ना, बीमारी से कहते कमज़ोर हो गया, दिन रात के किस्से हैं ना, हर एक मुशाहदा करता है ना। अभी तीन चार दिन पहले मैं सोया हुआ था, रात 12 बजे गया ना, एकदम मुझे यूं लगा कि कमरा घूम रहा है, पूरा कमरा घूम रहा है, आँखें बंद है मेरी, ऐसे आँख खोली तो वाकई कमरा घूम रहा है, खुली आँखों से, पहले मुझे नींद भी लग रहा है पूरा कमरा, और फिर आंखें खोली तो घूम रहा, एकदम उठ के बैठ गया, यही लग रहा कि अभी गिरा मैं अभी गिरा, पूरा कमरा, बीवी भी एकदम घबरा के उठ गई, वो देखा जिसम मेरा यख कहते बिल्कुल यख ठक, और जिसम में ऐसे जैसे जान, मैं तो मैंने तो कहने लगा फरिश्ता नजर आ जाएगा, खैर पढ़ना तो शुरू कर दिया जो पढ़ना था उसको करना था, लेकिन हालत ऐसी हुई एक लम्हे के अंदर जाए, हिम्मत खत्म बिल्कुल, फिर एकदम मोशन तकाजा हुआ, खैर हिम्मत करके चल गए, फिर शुरू हो गए मोशन शुरू, उसने कितने दिन लगे मुझे फिर उसमें, फिर खैर वो डॉक्टर ने बताया कि वायरल डायरिया था, वो तो मालिश बताता है ना, वायरल डायरिया था,
कोई सबब होता है, बिला सबब भी हो सकता है, लेकिन बात का सबब पर रसाई नहीं होती, कभी हो भी जाती है। तो वायरल किसको कहते हैं? अब आजकल तो जमाना आम है वायरल, जिसका सबब जहर में नजर ना आए, यही है ना, वायरस नजर आता है तो वायरल हो गए, कि वायरल जा रही है। अब का 3 दिन तक आपकी तबीयत के अंदर बहुत तब्दीलियाँ आएगी, ये माहिर बता रहे हैं। अल्लाह का शुक्र है मेरे मालिक मेरे एक ही है, डॉक्टर तो बहुत हैं, बहुत हैं, लंबा स्पेशलिस्ट भी हैं, सारे भी हैं मुख्तलिफ शोबों के, मैं मालिक एक ही रखता हूँ। इंतज़ामी चीज़ है ये, इंतज़ामी चीज़ है। आजकल के ज़माने के अंदर इससे भी ले ली दवाई, उससे भी ले ली, जाके स्टोर पर जाके ले ली दवाई, चल रहा है ना ऐसा नहीं, एक रखते एक वक्त में एक। उन्होंने बताया कि 3 दिन तक आपकी तबीयत में आएंगी ही बातें हैं, एक तो नॉर्मल डाइट नहीं खानी 3 दिन तक, इसको बचना। खैर अमल किया अल्हम्दुलिल्लाह बेहतर, लेकिन इसने मेरे जिस्म में क्या कर दिया है अभी तक, अब बैठा हूँ हल्के में हिम्मत आ जाती है ये अल्हम्दुलिल्लाह, अभी टांगों में ये लग रहा है, कभी एक एक झटका लगा ना, जोफ आ गया ना। तो हज़रत थानी रहमतुल्लाह का तस्का कर रहा था कि उन्होंने चिश्ती और नक्शबंदिया का फ़र्क बताया कि एक मरीज़ है जिसके अंदर बीमारी भी है और क्या है जोह भी है, ठीक है ना है? जो मैंने उस पर मैंने अपना तस्वीर कर दिया, हर एक को वास्ता पड़ता है, मैं तो अभी ताज़ा ताज़ा चूँकि हुआ बता रहा हूँ ना, बीमारी से क्या हो गया जोह हो गया। तो अतिबा में इख्तलाफ है, कोई भी है बात ये कहते हैं कि मर्ज की वजह से मरीज कमज़ोर हो गया है तो इसके मर्ज का इजाला करो, कुव्वत खुद आ जाएगी, जब मर्ज चला जाएगा हिम्मत आ जाएगी, बिल्कुल ठीक ठीक है हैं। तो ये जो जो हकीम या तबीब या डॉक्टर ये कहते हैं इसकी बीमारी की दवाई दो ताकि ठीक हो जाए, और कुछ कहते हैं कि कमज़ोरी की वजह बीमारी ने हमला किया है इसको कुव्वत दो ताकि कवी हो जाए, बीमारी हमला ना करे, ये भी ठीक है, मकसद दोनों का एक ही है या नहीं, बीमारी भी जाए और कमज़ोरी भी दूर हो है। अब तकदीम ताखीर है, एक कहते हैं कि पहले मर्ज का इजाला हो कुव्वत खुद आ जाएगी, एक कहते हैं कि इसको कवी करो मर्ज निकल जाएगा, यही है। तो हमारे चिश्तिया के अंदर ये है पहले मर्ज का इजाला, और मर्ज के इजाले के लिए वो बड़े बड़े मुजाहदे कराते रहे हैं है? है? और नक्शबंदी जो है वो कहते हैं इसको कुव्वत पहुंचाओ, इसलिए जिक्र बताते हैं ताकि कुव्वत आ जाए, कुव्वत आ जाए मर्ज को चला जाएगा। अच्छा अगली बात, चलो ये तो दोनों बातें समझ में आ गई ना, आसान है ना समझना इसको ना, एक तरीके में पहले मर्ज का जाला है कुव्वत आ जाएगी, एक में है कि कुव्वत पहुंचाओ मर्ज चला जाएगा, काम दोनों हो गए ना है। तो वो फरमाते थे कि पहले चिश्तिया मुजाहदे कराते थे, बड़े बड़े मुजाहदे नफ्स की कुव्वत को तोड़ने के लिए, इस मर्ज के अजाले के लिए, लेकिन अब इस ज़माने के लिए हथानी अंतल के अल्फाज का मैं मफहूम अदा कर रहा हूँ, इस ज़माने में कुव्वतें बहुत कमज़ोर हो गई हैं, हिम्मतें बस हो गई हैं, अब उस पर अमल करना मुश्किल हो गया है, अब इतना इंतज़ार नहीं करते कर सकते मुजाहदों का हैं हैं है? इसलिए आज अब चिश्तियाँ भी नक्शबंदी बन गए, शॉर्टकट पर आ गए कि नहीं। अभी से एक वाक्य लिख बताया है, अर्ज कर दूँ है, हजरत की बरकत से हजरत सारी किताबें जो पढ़ाई हैं उसमें उसकी बरकत से पढ़ा है। अब मेरे कोरोना के बाद से मेरे हाफ़िज़े में असर आया हुआ है, ये भी बता दूँ हाँ, ये कुछ अजीब कॉम्प्लिकेशन में से है। अब कल ही वाक्य हुआ हमारे, ये मेरे सामने बैठे हैं मलक इरफान साहब, इन्होंने सुबह नाश्ते लिए कहा कि दोस्तों को भागलपुर से आए हुए हैं ना, ये भी भागलपुर के हैं, कहते भाग मैं कहते एक मैं कह वो कौन है हालांकि अच्छे आने जाने वाले खूब, उस वक्त मेरे दिमाग से ऐसे वाश हो गया मैंने कहा ठीक है, आप भी बहावलपुर के हैं, आप कह रहे हैं ठीक है, लेकिन मेरा दिमाग अभी कबूल नहीं कर रहा है। ये ऐसी हालत मुझको हो रही है, ऐसे नहीं कह रहा, हो रही है, क्योंकि कोविड 3 दफ़ा हो चुका है, उसके बाद से इसकी कम्प्लिकेशन में कहते हैं हाफले पर असर है। तो ये एक तो बीमारियों का आजार लग किचन। तो मैं वाक्य बयान कर मफहूम बयान करूँगा, तफसील में जाने की जरूरत भी नहीं है। चिश्तिया के मुजाहदे क्या होते थे पहले, हैं चिश्तिया के जो भी है ना कि चिश्तिया बहुत मुजाहदे कराते थे नफ्स की कुव्वत को तोड़ने के लिए, हैं है? एक बुजुर्ग गुजरे हैं गंगोह के, हैं अब उनका नाम मेरे जहन में नहीं आ रहा, उनकी कब्र वहीं है। एक तो हमारे है ना रशीद गगोई रहमतुल्लाह अलैह, नहीं बहुत पुराने बुजुर्ग गुजरे हैं, इस वक्त मुझे बहुत अच्छी तरह याद था। उनके ज़माने का तذکرہ है कि वो जो शेख जो थे उनसे बहुत बड़ा फैज फैला पूरी दुनिया के अंदर। पहले ऐसे ही होता था, कहीं कोई अल्लाह वाला बैठ जाता था ना तो दुनिया से लोग रुजू करते थे और खूब फैज फैलता था। तो उनके यहाँ भी बहुत दूर दूर से लोग आते थे, बलख के जो उस वक्त के बादशाह थे वो भी उनसे आके बैत हुए थे बहुत लोग। लेकिन उनके घर के अंदर उनका बेटा जो है ना वो उसने बिल्कुल फैज हासिल नहीं किया, बल्कि उलट ही हो गया। क्या हो गया? इतना बिगड़ गया कि उनका तो विसाल हो गया। ये इतना बिगड़ गया है कि ये सोया हुआ था तो उसकी माँ जो है ना तहज्जुद के वक्त अल्लाह से दुआ उसने ऊंची करनी शुरू की, या अल्लाह या तो उसको हदायत दे या उसको मौत दे दे। कितनी तंग होगी माँ बेटे से, माँ मांगती भी मरने की दुआ। ये माएँ भी कैसी थी कि दीन नहीं है तो क्या है, ये मरी जाए तो अच्छा है। उसकी हरकतों से तंग थी ना, फिर माँ ऐसी ही और ऊंची मांग रही है, पता नहीं दुआ की कबूलियत का वक़्त आया। मैं मफहूम अर्ज कर रहा हूँ जो है उसके ठोकर लगी कि मेरी माँ ने मेरे मरने की दुआ मांगनी शुरू कर दी। मेरी माँ उठ के माँ के पाँव पकड़ लिए, माँ के पाँव, मेरी मौत की दुआ ना कर, मैं बदलूंगा, जहाँ कहेगी मैं जाऊँगा। माँ ने कहा, यह शेख मुज़क्की रहमतुल्लाह ने लिखा है वाक्या, उन्होंने भी इसको बयान किया, उनके अल्फाज का मफहूम है, जब घर में गंगा बहरी पे फायदा उठाया नहीं, अब क्या हो सकता है? इसलाह समझ गए ना, घर में गंगा बहरी, यहाँ से फैज दुनिया में फैल गया है, तूने फायदा नहीं उठाया, अब तू क्या करेगा? नहीं, उसको उम्मीद नहीं थी जितना वो बिगड़ गया था कि ये कुछ करेगा, लेकिन उसको चोट लग गई, उसके दिल को चोट लग गई कि मैं अब बदलूंगा, मैं अब बदलूंगा। कहा जहाँ कहेगी मैं जाऊँगा। उन्होंने अपने शहर के जो एक खलीफा थे बलख के, उस वक्त वो बादशाह थे, वो उनका नाम दे दिया कि वहाँ चले जाए, अगर बाकी तो बदलना है ना, हाँ तो उनको पता था ना कहाँ कहाँ, उन्होंने कहा तुम वहाँ जा जाओ। लो जी, उन्होंने चिट्ठी भेज दी वहाँ पर, उस ज़माने के अतबार से, और सफ़र भी किया, सफ़र कौन सा आसान होता था, चिट्ठी, अब चिट्ठी भेजी वहाँ पर है। ये हज़रत मौलाना अब्दुल कुद्दूस गंगोही रहमतुल्लाह अलैह की तस्करा कर रहा हूँ, उनकी उनका अब नाम याद आ गया ना मुझे, उनका जो उनके थे, उनके खलीफा वो उधर बलख में जो थे, उनका नाम नहीं भी याद है, बादशाह थे। ये इन्होंने उनको चिट्ठी लिख दी कि मैं आ रहा हूँ। अब उनको जो फैज मिला था हज़रत अब्दुल कुद्दूस गंगोही रहमतुल्लाह अलैह से, ममनूनियत में अपने शेख के साहबजादे के इस्तकबाल के लिए उन्होंने ऐसा शहाना इंतजाम किया कि शहर से बाहर दूर जाकर उनको लिया, पाली पर बिठाया और पूरा एक शहाना जुलूस के साथ लाए और 3 दिन तक उनकी खूब मेहमानी की। क्या कि हमारे शहर के खूब की मेहमानी, ये भी खाते पीते रहे खूब। 3 दिन के बाद कहा उनको ऐसे आया, मैं इसके लिए नहीं आया, मैं इसके लिए नहीं आया। उन्होंने कहा साहबजादा फिर बताओ किसके लिए आए हैं। उन्होंने कहा जो हमारे वाले साहब के यहाँ से नेमत मिली है मैं उसके लिए। उन्होंने कहा कि फिर वो नेमत इस शहजादगी में नहीं मिलेगी। एक थप्पड़ जोर से उनको रसीद किया। फिर 3 दिन क्यों जाया किया, आते क्यों नहीं बता दिया। अब बताओ जिंदगी के 3 दिन, अब 3 दिन तक जो शहाना वहां पर इस्तकबाल हुआ, ठाट हुआ, जब थप्पड़ लगा, हाँ हम जैसा हो तो उठ के भागता है। लेकिन चूंकि फैसला कर लिया था कि मैंने अब ये है चिश्तिया के मुजाहदे बीमारी के अजाले के लिए, तो थप्पड़ ने काम कर दिया। कहा कि ठीक है जो अब आप कहेंगे मैं करूंगा। उन्होंने तो क्या दिन दिन जिंदगी के जाया कर दिए है, अब क्या करना है कि जो हमारा जो तबेला है ना जहाँ घोड़े बनते हैं ना, जाओ उसकी सफाई करनी है, अपने ख्याल रखना है गंदगी ना आए, लीप वगैरह पेशाब वगैरह घोड़ों का मतलब भेज दिया। और खबर भी नहीं ली ना बुलाया कि खाना वहीं पहुंच जाएगा। अब नाजो नेमत के पले हुए हैं, ठाठ की जिंदगी गुजारी हुई हैं हैं, अब आ गया वहाँ पर हैं गंदगी को उठा रहे हैं, साफ कर रहे हैं सारा है। कुछ वक्फा गुजरा तो अपने साथी अपने किसी मरीज को किसी को भेजा, जाओ जाके मेहतरानी से कहा कि उसे कहो कि उसके पास से गुजरो और गुजरते हुए जो घोड़ों की लीद का जो है ना ये टोकरा इसको छलका देना ताकि उसके करीब गिर जाए कुछ। उसके करीब से जो गुजरते उसने छलकाया तो गुस्से से उसे कहा तो होता ना गंगो तो मजा चखा देता है तू शेह की है भंगन है कुछ कह नहीं सकता वरना गंगो होता ना तो मजा चखा देता। उसने आके बताया कि साहबजादा ने ये कहा है, कहने के अभी है, अभी इसमें अभी नहीं अभी इसमें। फिर कुछ वक्त गुजार दिया, फिर मेहतरानी को भेजा कि अब है यही अमल करना, अब जो उसके पास छलकाया है ना है तो गुस्से से घूरा, कहा कुछ नहीं ऐसे गुस्से से बताया गया, कहने कुछ हो गई ऐसी बात कुछ लेकिन अभी। फिर भूल गए, फिर कहा कि अब तो ऐसा करना कि पाँव फिसलने के बहाने ये सारा डाल देना इसके ऊपर, उसके ऊपर डाल देना। अब बन गए थे, अब जो डाला तो एकदम उठे और उसका वो सारा वो गंद जो है ना टोकरी में, उससे कहा चोट तो नहीं लगी। उसने कहा माफ़ करना मैंने गलादत डाल दी, तो कहा ये तो कुछ नहीं मैं तो इससे भी गलीज हूँ। ये फिर कहते शेख ने बुलाया अपने यहाँ है और फिर उनको खिलाफत दे के तुम्हारे घराने की नेमत मिली थी ये आपको लौटा रहा हूँ, जाओ जाके काम करो। तो ये था पहला चिश्तियों में मुजाहिदे। है आज हिम्मत किसी की हैं हाँ, तो थानवी फरमाते हैं ये जो मैंने आपको वाकया बयान किया शेख ने लिखा है, इन्होंने भी इसका मिलता जुलता चीज़ यही है कि पहले ये मुजाहदे होते थे अब नहीं रहे हैं। तो भाई अल्लाह ने एक शॉर्टकट रास्ता में दिया है दिल की सलाह के लिए, वो क्या है जिक्र कल्ब जाए विकर नक्शबंदी बन गए चिश्ती भी। अब मुजाहदे नहीं कराए जाते, पहले कराए गए हैं, किताबों मिलते हैं, लोगों ने किए हैं। जैसे इन्होंने देखो जब इन्होंने फैसला कर लिया कि मैंने इसलाह करनी है तो कितना कुछ कितना मुजाहदा उन्होंने किया है। तो अब शॉर्टकट है, अब ये जो जिक्र कल्बी जो है ना ये टॉनिक मिल रहा है अंदर से कुव्वत है इसी से सारा काम बनेगा। अल्लाह हमें इस तरीक की कदर करने की तौफीक अता फरमाए।